नमस्कार, फ्रिडम चौतारी पडकास्टको नयाँ श्रृंखलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी सूचना प्रविधि विधेयक, मीडिया स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारहरूको व्यावसायिक आचरण लगायतको विषयमा बहस गर्दैछौ। सोही विषयमा न्यूज 24 टु दि पोइन्ट कार्यक्रममा प्रस्तुत राजु थापासँग हुनुहुन्छ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रिडम फोरमका प्रमुख कार्यकारी तारणा दाहाल। सुनौ गत पुष 16 गते भएको टु दि पोइन्टको बहस आजको फ्रिडम चौतारी पडकास्टबाट।
टु द पोइन्ट सुरु गर्छु। तपाईँ पत्रकार महासंघको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। तपाईँले केही दिन अगाडि बालुवा टारमा प्रचण्डजीले संयौँको संख्यामा पत्रकारहरूलाई शपथ ग्रहण गराएको दृश्यका बारेमा चर्चा छ। त्यसलाई तपाईँ एउटा पत्रकार संघको पूर्व अध्यक्षको नाताले हेर्दै गर्दा कस्तो दृश्य र कस्तो खालको विवेचना गर्नुहुन्छ?
यो घटना नेपाली पत्रकारिताको, खास गरी व्यावसायिक पत्रकारिताको, स्वतन्त्र पत्रकारिताको इतिहासका लागि एउटा तपाईँको नराम्रो घटनाको रूपमा देखिएको छ र भोलि पर्सि नेपाली पत्रकारिताको अध्ययनको विषय बन्छ। यो स्वाभाविक विषय होइन। यस्तो किसिमको कुनै पत्रकारहरूका विभिन्न पेसागत सङ्गठनहरू हुन्छन्, वैचारिक सङ्गठनहरू हुन्छन्, तर तिनले आफ्ना केही पत्रकारिताका धर्महरूसँग, पत्रकारिताका मूल्य र मर्यादाहरूको सीमामा बस्नुपर्छ। नेकपा पुरानो नेकपा एमाले र नेकपा माओवादीसँग वैचारिक रूपमा नजिक भएका पत्रकारहरूको बिचमा एकता भयो। त्यो एउटा व्यावसायिक एकतालाई हामीले स्वाभाविक छानेका थियौँ, वैचारिक आस्थाको आधारमा सङ्गठित भएका पत्रकारहरूको एकताको सङ्गठन। तर त्यसको मूल धर्म भनेको, त्यसले अहिले पनि पत्रकारिता धर्म गर्ने र पत्रकारिताका समस्या र पत्रकारिताका मुद्दाहरूलाई वकालत गर्ने संस्थाकै रूपमा त्यसले आफूलाई पहिचान राखेको भए राम्रो हुन्थ्यो। एकता सभालाई पार्टीको एउटा सिस्टर अर्गनाइजेसन जस्तो देखाउँदाखेरि के भन्दा त्यो पार्टी ड्रिभन सङ्गठन भयो,
पत्रकारको सङ्गठन नभएर अखिल नेभी सङ्घको जस्तो, भातृ संस्था जस्तो,
अरुणदल
अथवा युवा सङ्घ जस्तो
सङ्गठन त पत्रकारहरूको थियो। तर त्यसको, त्यसलाई जुन ढङ्गले प्रस्तुत गरियो, त्यसले चाहिँ अहिले तपाईँले भने जस्तो सिस्टर सङ्गठन जस्तो, त्यो चाहिँ पार्टीको अर्डरमा चल्ने, पार्टीको आदेशलाई पालना गर्ने र पार्टीका नीतिहरूलाई आलोचना नगर्ने, पार्टीको प्रचारको यन्त्रको रूपमा मात्रै प्रयोग हुने संस्थाको रूपमा, र अझ कठोर ढङ्गले भन्दै हो भने त पार्टीको शपथै लिनु भनेकोले चाहिँ पार्टीका सीमाहरू ननाग्ने सङ्गठनको रूपमा गएको हुनाले त्यसले एउटा चाहिँ प्रश्न उठाए समाजमा कि पत्रकारहरू यस्तो किसिमको, एउटा सर्टेन पार्टीको, एउटा पार्टीको अध्यक्षबाट शपथ खायो भने अब उसले अर्को पार्टीको अध्यक्षको समाचार लेख्ने कि नलेख्ने भन्ने प्रश्नहरू
लेख्दै गर्दा कसरी लेख्छ,
त्यो स्वाभाविक रूपमा प्रश्न,
पक्षमा कसरी लेख्छ, विपक्षमा केलाई लेख्छ, यो जनताको निम्ति मिडिया नभएर, प्रेस नभएर, त्यो प्रोपेगान्डाको टुल्स त बन्दैन भन्ने क्वेसनमा यसले शङ्का उत्पन्न गराउने परिस्थिति सृजना गर्यो भने,
एउटा प्रश्न उठायो कि पत्रकारहरूलाई एउटा वारको औजारको रूपमा सोच्ने जुन मूल्य थियो, मान्यता थियो, त्यसलाई चाहिँ स्थापित गरियो। त्यसले चाहिँ समग्र नेपाली पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न खडा।
अब यो यसको ब्याकग्राउन्डमा अर्को कुरा के पनि छ भने, प्रेस युनियन भन्यो हिजो, चौतारी सेन्टर जे जे भनिया थियो, अहिले उहाँहरूले नयाँ खोलिराख्नु भएको छ, त्यो भन्नु नै पनि एक हिसाबले भन्दा पार्टीको पक्षधरता शुभेच्छुक भनेर जे जे गरिन्थ्यो त्यसभित्र पनि त्यसको अलायन्स र त्यसले गर्ने गतिविधि त भित्र क्रक्समा त त्यही थियो, या त यो प्रेस युनियन जस्ता, चौधरी जस्ता संस्थाहरू नै हुनु पनि प्रेस स्वतन्त्रताका निम्ति, स्वतन्त्र प्रेसका निम्ति त्यो उपयुक्त कुरा त होइन होला नि, त्यो राख्नु उपयुक्त हो।
यसमा बहस छ सुरुदेखि नै। जति बेला नेपाल प्रेस युनियन स्थापना भयो, नेपाल प्रेस युनियन स्थापना गर्दाखेरिको म एउटा 17 मध्येको एउटा संस्थापक हुँ, र त्यति बेला पनि धेरै जसो लोकतन्त्रवादी पत्रकारहरू, व्यावसायिक पत्रकारहरूले प्रेस युनियन खोल्दाखेरि भोलि यसले पत्रकारिताको, त्यो तपाईँले आज उठाएको प्रश्न उठ्छ भन्ने प्रश्न उठाउनु भएको थियो। तर हामीले के भनेका थियौँ भनेदेखि, त्यो यो चाहिँ एउटा ट्रेड युनियन भ्यालुजलाई, युनियन भ्यालुजलाई पत्रकारहरूको पेसागत हक अधिकारका लागि सङ्गठित गर्ने अभियान अन्तर्गत हो यो, पार्टीको चाहिँ सर्टेन एउटा चाहिँ विचारलाई बोक्ने होइन, र लोकतन्त्र सबैको पत्र
भन्न त भनियो, तर त्यसको प्रयोग चाहिँ फेरि
आज आएर फर्केर हेर्दाखेरि तपाईँले भने जस्तो पार्टीको आधारमा जुन सङ्गठनहरूको निर्माण भयो नेपाली पत्रकारितामा, त्यसले नेपालको पत्रकारिताको स्वतन्त्रतामाथि, निष्पक्षतामाथि, व्यावसायिकतामाथि प्रश्न उठाउने ठाउँ भएको छ।
हामीले गर्ने के, हामीले गरेका छौँ के, र वास्तवमै शंका उत्पन्न हुने परिस्थिति कहाँ पर्यो छोटोमा भन्दा के भन्नुहुन्छ?
मूल रूपमा पत्रकारहरू पोलिटिकल आइडियोलोजीमा अथवा सर्टेन चाहिँ पार्टी एफिलिएसन्सको ट्रेड युनियनहरूमा रहन्थे. ट्रेड युनियनहरूको भ्यालुज र पार्टीको भातृ संस्था हुनुको भ्यालुजमा फरक छ. त्यो कुरामा हामीले बुझ्न सकेनौँ. त्यहाँनिर गएर समस्या भयो.
अझै डिटोरेट भएर गएको
तपाईँले चाहिँ युनियन राइटको लागि चाहिँ सर्टेन एउटा पोलिटिकल एफिलिएसनसम्म त्यसलाई स्वीकारिन्छ. त्यो राम्रो अभ्यास त होइन. तर इमर्जिङ डेमोक्रेसीमा समाजहरू डिभाइडेड हुन्छन्,
त्यसबाट अझ पछाडि हट्छ.
त्यसबाट चाहिँ हामी मोर प्रोग्रेसिभ र मोर प्रोफेसनल हुँदै जानुपर्ने ठाउँमा मोर पोलिटिसाइजेसन हुँदै गयो. हामी जानुपर्ने चाहिँ त्यो एउटा यथार्थता थियो, त्यसबाट हामी व्यावसायिकताको बाटोमा जानु पर्थ्यो. फर्केर हामी के भने मोर पोलिटिकल एफिलिएसनमा चाहिँ गयो.
नेताहरूले सामान्यतया लोकतन्त्रमा जनता मालिक हुन्छन्, प्रेस चौथो अङ्गको रूपमा काम गर्छ, प्रेसले सत्ताले गरेका गल्तीहरूलाई उजागर गर्ने, त्यसका विरुद्धमा जनतालाई सचेत गराउने, सतर्क गराउने, मिडिएसनको काम गर्नुपर्ने हो.
हाम्रो वाचडग अङ्ग हो यो,
र
यसलाई हामीले वाचडगकै रूपमा सम्मानित गर्नुपर्छ भन्ने उहाँहरूमा चेतनाको अभाव भयो, जसले गर्दा उहाँहरूले
जनतालाई मालिक मान्ने कुरामा नेतृत्वले कहीँ न कहीँ कार्टेलिङ गर्न खोज्दैछ भन्ने कुराको एउटा ज्वलन्त प्रमाण.
यसमा चाहिँ के हो भनेदेखि अलिकति आइडियोलोजिकल कुरामा नि भर पर्छ. खास गरी अथोरिटेरियन सोच भएकाहरू, कम्युनिस्ट सोच भएकाहरूले चाहिँ के भन्छन् भनेदेखि यी सबै कुराहरू टुल्स हुन्, पावरका टुल्स हुन् र जर्नलिस्टहरू पनि वारका एउटा चाहिँ औजार हुन् भन्ने उहाँहरूको विश्वास छ. त्यसो भए विचार र सूचनाहरू पनि पक्षधरतामा हुन्छ, सत्य पनि पक्षधरता हुन्छ, सत्यको पनि एउटा स्वरूप छैन भन्ने उहाँहरूको दर्शन हो र उहाँहरू त्यो विश्वासमा गर्नेहरूले यो गर्नु स्वाभाविक हो. तर पत्रकार हुँ भनेपछि ऊ स्वतन्त्रताका मूल्यहरूप्रति, लोकतन्त्रको मूल्यप्रति, निष्पक्षता, तटस्थता र सत्यताको मूल्यहरूप्रति आफै सजग हुनुपर्छ.
ठिक छ. अब एउटा अर्को एउटा पाटो हो, अर्को एउटा पाटो पनि छ. कम्युनिस्ट बाहेक अहिले नेपालमा आफूलाई लोकतन्त्रवादी पार्टी, अझ लोकतन्त्रको एउटा मात्रै पार्टी भनेर दावी गर्ने नेपाली कङ्ग्रेसले पनि पत्रकारिताको स्वतन्त्रतालाई प्रभावित पार्ने काम गर्यो. हिजोको कैयन घटना हेर्दाखेरि त्यस्तो देखिन्छ.
एक किसिमले सेमी कम्युनिस्ट इन्फ्लुएन्स कङ्ग्रेसमा पनि छ. कङ्ग्रेस एउटा लोकतन्त्रको पार्टी, लोकतन्त्रवादी पार्टी भने त्यहाँभित्र इन्फ्लुएन्सहरू तपाईँको कर्मचारीको आफ्नै सङ्गठन बनाउने, पत्रकारको सङ्गठनलाई अझ गुटको सङ्गठनको रूपमा विकास
गरेर त्यहाँको नेतृत्व चाहिँ तय गर्ने.
प्रजातन्त्रवादी मात्रै भएर हुँदैन, प्रजातान्त्रिक चरित्र र त्यो प्रतिको सम्मान गर्ने भाव हुनुपर्छ. त्यसमा नेपाली कङ्ग्रेसमा पनि धेरै हिसाबमा अथोरिटेरियन इन्फ्लुएन्सहरू सायद कम्युनिस्टहरूसँगको सहकार्यले सायद त्यो भएको हुनसक्छ.
अथवा हाम्रो संस्कार नै सामन्तवादी चिन्तनबाट ग्रसित छ, चाहे कम्युनिस्ट भनौँ चाहे डेमोक्रेट भनौँ.
सायदमा सामन्तवादकै अवशेष हो यो
है.
सामन्तवादकै अवशेष हो. सबै मेरा अनुयायी हुनुपर्छ, सबैले मलाई मान्नुपर्छ, ममाथि प्रश्न उठाउनेहरू हुनुहुँदैन, स्वतन्त्र त कोही पनि हुँदैन भन्ने जुन चाहिँ छन् मेरा सबै दासहरू हुन् या मेरा चाहिँ अनुजहरू हुन्, मेरा चाहिँ अनुकरण गर्नेहरू हुन्,
मेरो विरोध गर्ने,
मेरा पिछलग्गुहरू,
मेरो विरुद्धमा, मेरो गलत कार्यहरूका विरुद्धमा सूचना जनताको बिचमा प्रवाह गर्ने माध्यम कमजोर बनोस् भन्ने सत्ताधारीहरूको सामान्य चिन्तन हुन्छ. अझ गलत काम गर्नेहरू, भ्रष्टहरू
पनि मलाई यसले सपोर्ट गरिदियोस्, मेरो इमेज बिल्डिङमा यसले सपोर्ट गरोस्,
नराम्रो कुरा छोपिदियोस्
राम्रो प्रचार गरिदियोस् र यसले मेरो चाहिँ सहायता गरिदियोस्, मेरो इमेज बनाइदियोस्, मेरो चाहिँ समर्थन गरिदियोस्, मेरो लागि जनमत बनाइदियोस्, मेरो चाहिँ सकारात्मक एउटा प्रचार मात्रै गरिदियोस् भनेर यसलाई टुल्सको रूपमा सोच्ने त्यो मान्यता एउटा ओभरअल नेपाली समाज
प्रभावित पार्नको निम्ति के गरिएको छ? तपाईँ त भुक्तभोगी हुनुहुन्छ होइन, तपाईँलाई पुरस्कार दिएर हुन्छ कि तपाईँलाई सल्लाहकार नियुक्त गरेर हुन्छ,
यी सबै कुरा हुन्छ. अहिले देख्न सकिन्छ. हेर्नुहोस् अहिले पर्टिकुलरली तपाईँले अहिले काठमाडौँको एउटा घटनालाई अहिले हामी चर्चा गरिरहेछौँ. अहिले तपाईँ 753 सरकारमा जानु भने ठुलो समस्या छ. म त देशभरि घुम्दाखेरि
प्रेस सल्लाहकार नियुक्त गर्ने
एकदमै ठुलो समस्या छ. एउटा जिल्लामा म गएँ, त्यहाँ सक्रिय पत्रकारहरू 30 हुनुहुँदो रहेछ, त्यसमध्ये 26 त स्थानीय सरकारमा विभिन्न ढङ्गले इङ्गेज हुनुहुँदो रहेछ. कोही प्रेस सल्लाहकार, कोही प्रेस संयोजक,
कोही तिनले त्यहाँ भएको कोही कन्सल्टेन्ट, कोही उजागर गर्लान् भन्ने कुरा सोच्नु भनेको सोझै
छैन. तपाईँको जनताको आवाज अथवा त्यहाँ भएका विकृति, विसङ्गति, भ्रष्टाचार, व्यथिति, को बारेमा समाचारहरू पर्याप्त आएको छैन. रेडियोहरू छन्, टेलिभिजनहरू छन्, पत्रिकाहरू छन् लोकल लेभलमा.
तर उनीहरू भयो दालजी, अब इन्डियामा पनि अहिले खालको के छ भने, भन्ने बेलामा डेमोक्रेटिक गभर्मेन्ट छ, दोस्रो पटक निर्वाचित भएर दुई तिहाई बहुमत सहितको मोदीको सरकार छ, तर त्यहाँ अहिले गोदी मिडिया भन्छन्, ठुला मिडिया हाउसहरू सरकारको नियन्त्रणमा गएको भन्ने ठुलो आलोचना छ.
त्यहाँ दुईवटा किसिमको थियो, मोदी प्री मोदी तपाईँको प्राइभेट सेक्टरको इन्फ्लुएन्स बढ्यो र प्राइभेट सेक्टरले आफ्नो चाहिँ दुरुपयोग गर्यो शक्तिका लागि, मिडियालाई भन्ने थियो. मोदी आएपछि चाहिँ के भने, मोदी त प्रजातन्त्रवादी मान्छे होइन, इन्डिया प्रजातान्त्रिक देश हो, तर बिजेपी प्रजातन्त्रमा विश्वास गर्दैन, उसको आफ्नै फिलोसफी छ. र उसले त
मान्यताबाट
भएको, उनीहरू प्रजातान्त्रिक एउटा स्ट्रक्चरमा काम गरेका मात्रै हुन्, तर प्रजातन्त्रलाई आत्मसात गरेको देखिँदैन. त्यही भएर उनले अभिव्यक्ति स्वतन्त्रतामाथि, मानिसको सृजनात्मक स्वतन्त्रतामाथि, प्रेसमाथि अनेकौँ इन्फ्लुएन्सहरू उनले गरेका छन्. त्यो एउटा अथोरिटेरियन चरित्रसँग भएकोले इन्डियन मिडियामा पनि यो ठुलो समस्या
हो. नेपालको र इन्डियाको अहिले
यो मात्र होइन, त्यो मात्र अमेरिकाकै हेर्नुहोस् न, ट्रम्पले जितेपछि ट्रम्पले के भन्यो भने, इन्डिपेन्डेन्ट मिडियालाई फेक मिडिया भने, होइन, इन्डिपेन्डेन्ट मिडियाले उनलाई क्रिटिसाइज गर्यो. त्यसपछि उनले फेक न्युज भन्ने टर्मिनोलोजी नै निकाले. आज विश्वभरि जो पनि तपाईँको फेक न्युज भन्छ, तपाईँको गोकुल बास्कोटा केपी ओलीको स्वरमा पनि फेक न्युज आउँछ नि, त्यो ट्रम्प निश्रित एउटा स्कुलिङ हो. भनेको मिडियालाई डिस्क्रेडिट गर्ने, मिडियालाई तपाईँको अविश्वसनीय बनाइदिने, एट्याक गर्ने,
सही कुरा सरकारले भ्रष्टाचार गरेको छ, अनियमितता गरेको छ, बदमासी गरेको छ, जनतालाई मालिक मानेको छैन, मालिक मानेर काम गरेको छैन, आफू मालिक बन्दैछ, आफू अथोरिटियन, सबै सत्ता र शक्तिको दुरुपयोग गर्दैछ भनेर भन्ने मिडियालाई तपाईँले डिस्क्रेडिट गरिदिएपछि,
उसलाई ब्लेम गरिदिनु भयो, आरोपित गरिदिनु भयो, उसको विश्वसनीयतामाथि प्रश्न उठाइदिनु भयो.
त्यसो
भएपछि चाहिँ यसले लेखेको
कुरा पत्याउँदैन कसरी?
त्यो जनमत त त्यसै गरी बन्छ नि त.
जनताले अहिले पत्रकार होइन, यसले पत्रकारिता गरिराखेको छ बारम्बार भन्छ.
होइन, ट्रम्प स्कुलिङको सबभन्दा ठुलो प्रभावै त्यही हो. मास मिडियालाई, खास गरी स्थापित आम सञ्चार माध्यमहरूलाई चाहिँ अविश्वसनीय बनाइदिने, उनीहरूको विश्वसनीयतामाथि प्रश्न उठाइदिने र उनीहरूलाई चाहिँ चुनौती खडा गरिदिने.
भनेपछि यो
त्यसले गर्दा के हुन्छ भने,
विश्व राजनीतिका उदाहरणहरूबाट पनि हामीहरू अथोरिटेरियन सत्ताका शिकार, लोकतन्त्र
वामपन्थी होस् या दक्षिणपन्थी होस्, एउटा अतिवादी जुन चिन्तनधारा अहिले बहेको छ विश्वभरि, त्यो चिन्तनधाराको प्रभाव हाम्रो समाजमा पनि छ र त्यसमा हामी आफै पनि प्रभावित भइरहेका
छौँ. सामान्यतया सत्ता भनेको शक्तिको प्रयोग गर्ने चिज हो, त्यसले पावर करप्ट भन्छौँ नि हामी, सत्ताको दुरुपयोग गर्न उसले खोज्छ, त्यसलाई हामी कहीँ न कहीँ मलजल गरिराखेका छौँ, हामी त्यसको शिकार भइरहेको छौँ.
त्यसमा मिडिया मात्रै शिकार भएको छैन, पावर कन्ट्रोल गर्ने इन्स्टिट्युसन्सहरू छन्, डेमोक्रेसीले खडा गरेको जस्तो इन्डिपेन्डेन्ट जुडिसियरी भन्नुहोस्, पार्लियामेन्ट इट सेल्फ भन्नुहोस्, अथवा अरू कन्स्टिट्युसनल मेकानिजमहरू भन्नुहोस्, सिभिल सोसाइटी भन्नुहोस्,
त्यसमा
मिडिया पनि भन्नुहोस्, यी सबै छन् नि, जसले चाहिँ शक्ति सन्तुलन, डेमोक्रेसीको एउटा नियन्त्रण र सन्तुलनको जुन चरित्र विकास गरायो नि प्रजातन्त्रले, त्यो प्रजा डेमोक्रेसीको त्यो मेन फिचरहरूमा पावर एक्सर्साइज गर्ने त फेरि एक्जिक्युटिभले हो. त्यो एक्जिक्युटिभ यसरी हाबी भयो कि संसारभरि नै, त्यसले एउटा स्लोगन्सहरूले, एउटा तपाईँको चाहिँ नाराले, एउटा विचारले त्यो अतिवादमा त्यो गएपछि उसले सबै अरू नियन्त्रणात्मक अङ्गहरूलाई चुनौतीको रूपमा देख्यो र तिनलाई चाहिँ विभिन्न आक्रमणहरू गर्यो. त्यसमा मिडिया सबभन्दा सशक्त हो, किन मिडिया त तपाईँको चाहिँ डाइरेक्टली जनतालाई इन्फर्म्ड गर्छ र त्यो सबभन्दा कमजोर अवस्थामा नै हुन्छ, किनभने त्यसको ग्राउन्ड चाहिँ त्यसलाई चाहिँ तपाईँको चाहिँ आफ्नो विश्वसनीयतामा मात्रै त्यसले टिक्न सक्नुपर्छ.
इन्डिया
मिडियामाथि धेरै आक्रमण भएको,
इन्डियामा चाहिँ ठुला र चलेका मिडियाहरू करिब करिब सरकारको नियन्त्रणमा गएको भन्ने छ, एउटा दुईवटा टेलिभिजन बाहेक र तिनीहरूका सेटेलाइट स्टेसनमा पनि,
खास गरी टेलिभिजनहरूमा, टेलिभिजनमा त्यो समस्या छ. इन्डियन प्रिन्ट मिडियामा स्ट्रगल छ, अहिले पनि सशक्त तपाईँको सत्तासँग लडिरहेका छापा माध्यम छ,
कार्यक्रम बन्द गरिदिने,
टेलिभिजन चाहिँ धेरै
पत्रकारलाई चाहिँ बोइकट गर्ने, टेलिभिजनै बोइकट गर्ने, त्यस्तै गरेर त्यो यदि त्यो पत्रकारलाई त्यहाँ राखेर त्यो कार्यक्रम गर्छस् भने, सरकारलाई नङ्ग्याउने कार्यक्रम गर्छस् भने, त्यो
विज्ञापन दिन्न, तँलाई विज्ञापन दिन्न, तेरो रिसोर्सहरू बन्द गरिदिन्छु. प्राइभेट सेक्टरले विज्ञापन दियो भने त्यसलाई धम्की दिएर, त्यसलाई फलानु टेलिभिजनलाई विज्ञापन किन दिइस् भन्ने, फलानु सम्पादक त्यहाँबाट हटा भन्ने, यो सत्ताले
अवस्थालाई कतिपय मान्छेले गोदी मिडिया भन्छन्. नेपालमा चाहिँ
एक्ज्याक्टली नेपालमा 2062-63 पछि राजनीतिक पार्टीहरूको निर्देशनमा सम्पादक नियुक्ति गर्छन् यहाँका मिडिया मालिकहरूले,
है.
यहाँ टेलिभिजन प्रोग्रामहरू सञ्चालन गर्ने कुरामा पनि क्रिटिकल कार्यक्रमहरू कन्टिन्यू हुँदैनन्, त्यो सबै चाहिँ निर्देशनमा हुन्छ, प्राइभेट सेक्टरको होस् या पावर सेन्टरहरूको होस्. इन्फ्लुएन्स भए त्यो भएको कारणले हो, लोभको कारणले हो, र त्यो सबै त्यो मात्रै छैन, त्यसको विरुद्ध लड्ने मिडियाहरू पनि छन्। तर एउटा मिडिया मिडियालाई दुईवटा कुराले ठुलो असर गर्छ भने एउटा लगानीले होइन, अर्को लोभले। लगानी र लोभ यो दुईवटा कुराहरूमा जब सत्ताले खेल्छ त्यसपछि मिडियालाई आफ्नो इन्डिपेन्डेन्सी जोगाउन, आफ्नो एउटा सशक्त तपाईँको वाचडगको भूमिका टिकाउन गाह्रो हुन्छ।
नेपालमा चाहिँ त्यो छ, मैले एउटा शब्द भन्ने गरेका छु कि ओइली मिडिया भन्न भनेको तेल लगाउने, तेल घस्ने, त्यसको प्रयोग कति भएको छ भन्ने तपाईँलाई लाग्छ?
हेर्नुहोस् म उदाहरण दिएर तपाईँलाई भन्छु
प्लिज।
जस्तो तपाईँको हाम्रो देशमा चाहिँ 600 बढी रेडियोहरू, 700 रेडियो छन्। अब कति अहिले चलिरहेका छन् भन्न सकिँदैन, भन्न त भन्छौँ नि हामी। सामुदायिक रेडियोहरू छन्, गाउँ गाउँमा एफएमहरू छन्, जनतालाई सशक्तिकरण गरेका छन्, सूचना पुर्याइरहेका छन्, बहस गरिरहेका छन् भन्छौँ नि। तर उनीहरूलाई चल्नको लागि फेरि विज्ञापन चाहिन्छ नि। त्यो विज्ञापन अहिले के हो भने, अहिले हाम्रो लोकल गभर्मेन्ट बनेपछि, प्रोभिन्सियल गभर्मेन्ट बनेपछि स्रोतहरू तल गयो नि। अहिले स्थानीय सरकारमा को आलोचना गर्न सक्ने लोकल रेडियो, लोकल पत्रिका तपाईँ पाउनुहुन्न, धेरै गाह्रो।
भनेपछि एक हिसाबले भन्यो भने
आफ्नो सर्भाइभलका लागि
भारतमा जे भनिएको छ मिडियाको हत्या गर्ने काम
एकदम स्रोत साधन। त्यही भएर आजको सबभन्दा ठुलो चुनौती, हिजो तपाईँले यो वर्षको इन्डमा एउटा रिपोर्ट हामीले बाहिर ल्याएको
छ,
त्यो रिपोर्टको एउटा हाम्रो पहिलो बुँदा नै के छ भने प्रेसलाई राज्यको स्रोत साधन प्रयोगबाट दुरुपयोग गर्ने काम भएको छ। प्रेसलाई उसको धर्ममा टिक्न दिने अवस्था छैन, जसले त्यसले के हुन्छ
रियल प्रेस मर्दैछ,
त्यसलाई मारिँदैछ। त्यसको कारण के भने एउटा सशक्त निगरानी गर्ने संस्था नरहोस्, आफ्नो आलोचना नहोस्, आफ्नो प्रशंसकहरूको मात्रै जमात होस्, त्यसले डाइभर्स ओपिनियनहरू, बहु विचारहरूलाई ठाउँ नदियोस्, बहसमा आफ्नो विचार मात्रै त्यसमा प्रधानता होस्, त्यो मान्यताले चाहिँ रणनीतिक हिसाबले यी सब कामहरू चाहिँ
यसमा अलि बढ्दा लड्नुपर्ने, डट्नुपर्ने हाम्रो पेसागत हकको सुरक्षाका निम्ति पनि, जनताको लोकतान्त्रिक हकको सुरक्षाका निम्ति पनि भनेर गर्नुपर्ने। पत्रकार महासङ्घ बिचमा अलिकति भोकल भएको थियो, एउटा एक ठाउँमा गएर ए हल्ला मात्रै गरिएछ भन्ने पारेर ऊ ब्याग भइराखेको छ, चाहे त्यो विधेयकका सन्दर्भमा अलिक बढ्दा अग्रेसिभली आएको थियो नि महासङ्घ। अहिले महासङ्घको रोल चाहिँ उपयुक्त छ, अहिले भएको उपयुक्त छ यो?
म त्यो संस्थाको पूर्व अध्यक्षको हिसाबले मैले नै त्यसबारे चिराफारा गर्नु जरुरी छैन,
तर उपयुक्त हो कि होइन त्यति त भन्न सक्नुहुन्न नागरिकको हिसाबले पनि।
तर तपाईँले जुन महसुस गरिरहनु भएको छ नि त्यो आफैमा एउटा सन्देश हो नि। तपाईँलाई महसुस भयो नि कि पत्रकार महासङ्घ खोइ, म अस्ति एउटा प्रोग्राम गर्दै थिएँ, मैले फिल्मका निर्देशकहरू, नाटकका निर्देशकहरू, लेखकहरू, कलाकारहरू, गीत सङ्गीतका क्षेत्रका मान्छेहरू, ज अभिव्यक्ति स्वतन्त्रताका विभिन्न माध्यम प्रयोग गर्ने साथीहरूलाई बोलाएको थिएँ, ह्युमन राइट एक्टिभिस्टहरू पनि थिएँ। त्यहाँ पनि यो प्रश्न उठ्यो, खोइ बार एसोसिएसन, खोइ पत्रकार महासङ्घ, खोइ नागरिक आवाज बुलन्द गर्ने हिजोका संस्थाहरू कहाँ हराए
भन्ने प्रश्न उठ्यो।
आज तपाईँले पनि यो प्रश्न उठाउनु भयो, यसबाट के देखिन्छ भने यी संस्थाहरूले आफूलाई सोच्नु पर्यो, आफ्नो भूमिकाको बारेमा विचार गर्नु
पर्यो। के छ भने हिजो संक्रमण कालमा नागरिक समाज भनेर ठाउँ ठाउँमा झन्डा बोकेर विभिन्न किसिमको साम्प्रदायिक कुरा गर्ने नागरिक समाज, आज यत्रो दुई तिहाईको बहुमतको सरकार अझ अथोरिटेरियन बाटोमा गइराखेको छ भन्ने आलोचना हुन लागेको बेलामा होइन, अहिले नागरिक समाज नै बेपत्ता छ।
नागरिक समाज भनेको कुनै एउटा चरित्र हो, एउटा खास स्वरूप होइन, त्यो भनेको विभिन्न पेसागत संस्थाहरू
कम्तीमा जम्मा हुने कुरा बन्ने कुरा समेत अहिले हतोत्साहित।
जस्तो भनौँ न, तपाईँलाई उदाहरणै दिउँ, 62-63 सालको जनआन्दोलन सिर्जना गर्नमा हामीले त्यो बेलामा पापड भनेर बनाएका थियौँ, म त्यसको संयोजक हुँ, फर्स्ट संयोजक। मैले बारिसनका त्यति बेलाका नेतृत्वका साथीहरूको पहलमा हामीले पेसागत व्यावसायिक क्षेत्रका मानिसहरूको बिचमा होइन प्रश्न उठ्यो, पत्रकारको भूमिका के हो, वकिलको भूमिका के हो, आफ्नो काम मात्रै गर्ने हो त, बहस गर्ने, समाचार लेख्ने, डाक्टरको काम उपचार गर्ने मात्रै, इन्जिनियरको काम नक्सा बनाउने या चाहिँ इस्टिमेट मात्रै बनाउने हो त, यो त सचेत समुदाय हो, पेसा व्यवसायको हो, देशमा शान्ति छैन, लोकतन्त्र छैन, त्यस कारण शान्ति र लोकतन्त्रको लागि यिनीहरू जाग्नु पर्यो भन्ने आवाज उठेपछि हामीले त्यो बेलामा अलायन्स बनायौँ र भन्यौँ अब हामी सचेत पेसा व्यवसायका मानिसहरूले पनि यो आवाजलाई अगाडि बढाउँछौँ भन्ने उठायौँ। आज तपाईँले भने जस्तै आज कतिपय नागरिक अधिकारका प्रश्नहरू उठेका छन्, लोकतन्त्रका मूल्यहरूमाथि प्रहार भइरहेको प्रश्नहरू उठेका छन्, ती कुराहरूमा आवाज दिने संस्थाहरूले आफ्नो भूमिकालाई एकचोटि फेरि
सम्झिन्छ। हिजो तपाईँले जे कुराको ब्याकग्राउन्डमा गर्नुभयो त्यसको पछाडिको कारण भनेको अल्टिमेटली जनतालाई मालिक बनाउने कुरा,
त्यही नै हो,
जनताका प्रति उत्तरदायी हुने कुरा र जनतालाई जनताको अधिकारप्रति, स्वतन्त्रताप्रति सचेत गराउने र मालिक बनाउने अभियानका निम्ति त्यो गरिएको थियो। आज जनता अझ अझ चाहिँ उसको मालिकत्वबाट
होइन, अहिले भ्रममा छन् मानिसहरू, कतिपय मानिसहरू के देखेका छन् भने एउटा दुई तिहाई को नजिकको एउटा स्थायित्व दिन सक्ने राजनीतिक पार्टीले सरकार बनाइरहेको छ, उसले समृद्धिलाई आफ्नो एजेन्डा बनाएको छ,
नारा बनाएको छ,
लोकतन्त्र र संविधान कार्यान्वयनलाई म इमान्दार छु भनिरहेको छ, उसलाई यसो अलिकति मौका दिउँ न अझै हेरौँ, साँच्चीकै विकास हुन्छ कि, साँच्चीकै आर्थिक उन्नति हुन्छ कि, स्थायित्व हुन्छ कि, सुशासन कायम हुन्छ कि, न्याय हुन्छ कि,
संघको सुविधा दिइराखेछ
मान्छेले भन्ने वातावरण हुन्छ कि, संविधान जुन बनेको छ त्यो संविधानलाई अनेस्टली कार्यान्वयन हुन्छ कि भनेर मानिसहरू अहिले पनि सोचिरहेका छन्, र कतिपयले चाहिँ आलोचनाहरूलाई ए होइन एउटा इलेक्टेड गभर्मेन्टप्रतिको एउटा चाहिँ स्थायित्व दिन सक्ने सरकारप्रति अनावश्यक प्रश्न उठाएको पोलिटिकल बायसनेसको अभिव्यक्ति हो कि भन्ने भ्रममा पनि छन्। तर म त्यसमा स्पष्ट छु, म स्पष्ट छु, अहिले साँच्चीकै हामी जुन संविधान हामीले बनाएका छौँ त्यो संविधानको मर्म जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ त्यसप्रति इमान्दारीपूर्वक काम भइरहेको छैन। लोकतन्त्रमाथि प्रश्न होइन, सबै पक्षमा इमान्दारिताको अभाव छ, खास गरी सरकार हो,
चाहे त्यो प्रेस होस्, हामी पनि कति इमान्दार छौँ, हामीले आफैले आफैलाई आफ्नो अनुहार ऐनामा राखेर हेर्नु जरुरी छ, सरकार सम्बद्ध दलहरू
हो,
अरू नागरिक समाज, अरू विभिन्न पेसागत संस्थाहरू,
लोकतन्त्र भनेकै के भनिन्छ भने तपाईँको विभिन्न किसिमका लोकतान्त्रिक संरचनाहरूको एउटा सुसंरचित प्रणाली हो, र यसमा विभिन्न संरचनाहरू चाहिन्छ, विभिन्न सेक्टरहरू चाहिन्छ, त्यहाँ मिडिया चाहिन्छ, नागरिक समाज चाहिन्छ, इन्टेलेक्चुअलहरूको फ्रिडम चाहिन्छ, एकाडेमिक फ्रिडम चाहिन्छ, आम जनताको पार्टिसिपेसनको अवसर हुनुपर्छ, आम जनताले आलोचना गर्न पाउनुपर्छ, राजनीतिक दलहरू चाहिन्छन्, संवैधानिक अङ्गहरू स्ट्रक्चरहरू चाहिन्छ, सरकार इफेक्टिभ चाहिन्छ, यो त एउटा ओभरअल डेमोक्रेसीको लागि हो नि, तर त्यो सबै मेसिनरी एउटा डेमोक्रेसीका सम्पूर्ण औजारहरू संयन्त्रहरू ले निर्भीक भएर काम गर्न पाउने वातावरण हुनु पर्यो, एकले अर्कोलाई इन्क्रोच गर्नु भएन। तर अहिले के देखिन्छ भने कानुन बनाएर होस्, नीति गरेर होस्, व्यवहारद्वारा होस्, एक्जिक्युटिभ अलिक बढी तपाईँको चाहिँ हाबी भएको, एक्जिक्युटिभले चाहिँ अरू सबै संयन्त्र
जनताकै अधिकार कम गर्ने, हटाउने, उल्लङ्घन गर्ने, बाधा दिने कुरामा अहिले काम भइराखेको छ, हामी चाहिँ मन्द विष आनन्दले पिएर बसेन लागिराखेका छौँ भन्ने कुरा सही हुन्छ यसै भन्दा?
अब एक किसिमले मान्छेहरू एउटा अन्योल र भ्रममा छन् र त्यसमा फसिरहेका छन्।
हामीले अन्योल क्रिएट गरेको भन्ने आरोप चाहिँ सही हो,
आधारभूत स्वतन्त्रता होइन, त्यो गलत हो, अन्योल क्रिएट गरे होइन, अन्योलै ग्रस्त, अन्योलमा मानिसहरू छन् उनले बुझ्नुपर्छ, र डेमोक्रेसीलाई कमजोर बनाउने काम
एउटा एउटा के पनि भनिएको छ भने
डेमोक्रेसी
हिजो पनि थियो त यस्तो, हिजो पनि भइराखेको थियो त भन्ने खालको जवाब दिने जुन एउटा प्रचलन आइरहेको छ,
तपाईँ
प्रतिरोध गर्ने त्यसलाई चाहिँ कसरी लिने?
तपाईँको नेपालको राजनीतिलाई 52 सालदेखि तपाईँले फर्केर हेर्नुपर्छ, अझ तपाईँले 59 सालपछिको अवस्थालाई अहिले आएर त्यो उदाहरणको रूपमा देखाउन पाउनुहुन्न।
ठिक हो,
तपाईँको 74 सालपछिको जुन एउटा परिवेशमा हामी छौँ, चुनावपछि, कन्स्टिट्युसनपछि, एउटा डेमोक्रेटिक फुल फ्लेजेड पार्लियामेन्ट्री डेमोक्रेसीको बाटोबाट अब अहिले हामी अगाडि बढ्दैछौँ, राज्यको चाहिँ 3 तहको स्ट्रक्चर हामीले खडा गरेका छौँ, तपाईँको यो मान्यतामा त अब हामीले हिजोका घटनाहरूलाई देखाएर, हिजोको प्रवृत्तिहरूलाई देखाएर, हिजोको अवस्थालाई देखाएर तपाईँले चाहिँ आफ्नो ट्रेडिसन इस्टाब्लिस गर्न पाउनुहुन्न,
यो
विशुद्ध नयाँ संरचना हो।
७२ को संविधानले पूर्ण प्रेस स्वतन्त्रता पनि भन्यो, होइन, प्रत्याभूत हुन्छ यो देशमा भन्यो, तर पूर्ण प्रेसको कुरा त के, हामीहरू प्रेस अहिले तपाईँहरूको फ्रिडम फोरम भन्ने संस्थाले गत वर्षको 2019 हामी आज एक जनवरी 1 छौँ, हिजोको पनि अलिकति समीक्षा गर्न उपयुक्त होला, हिजो तपाईँहरूले 111 पत्रकारको स्वतन्त्रताको उल्लङ्घनका घटनाहरू यो वर्ष यो देशमा भए भनेर भन्नुभएको छ, 136 जना पत्रकारहरू
163 जना
पत्रकारहरू त्यसबाट प्रत्यक्ष प्रभावित भए भन्नु भएको छ, त्यस्तै कैयन कुटपिट भए, बाधा अवरोध भए, जागिरबाट निकाल्ने काम भयो, यी सारा कुरा तपाईँहरू त्यो प्रतिवेदनमा ल्याउनु भएको छ। पूर्ण प्रेस स्वतन्त्रता संविधानमा व्यवहारमा तपाईँले यत्र उल्लङ्घनको घटना र कानुन बनाएर समेत त्यसलाई कार्टेलिङ गर्ने, त्यसलाई बाधा अवरोध गर्ने कुरामा सरकार लागेको छ भन्ने तपाईँहरूको निष्कर्ष पनि छ, यसलाई चाहिँ अब पूर्ण प्रेस स्वतन्त्रताको अभ्यासमा हामी छौँ भनेर सरकारले भनेको कुरा अब जनताले मानिदिनुपर्ने?
होइन, पूर्ण प्रेस स्वतन्त्रताको एउटा परिकल्पना संविधानले गर्यो होइन, र धारा 19 संचारको हक पनि दियो, र त्यो संचारको हकमा केही सीमाहरू पनि राखेको छ, सरकारको लागि त त्यो संविधानको भावना पूर्ण प्रेस स्वतन्त्रता बनाउने हो, सञ्चारको हकलाई कार्यान्वयन गर्नका लागि त्यसको जुन रेस्ट्रिक्सन्सका लिमिटेसन्सहरू छन् त्यसको आधारमा कानुनहरू बनाउने हो. तर व्यवहारमा हेर्नुभयो, तपाईँले भर्खरै भन्नुभयो, 7 वर्ष यता 2012 यता झन् यो वर्ष चाहिँ प्रेसमाथिको ज्यादतीका घटना चाहिँ सबैभन्दा बढेर गयो. भनेको पत्रकारहरूमाथि
98
थियो, अहिले 111 घटनाहरू भए. तपाईँका पत्रकारहरू प्रत्यक्ष रूपमा चाहिँ यसमा कति तपाईँको चाहिँ मुद्दा लगाइएको छ, गिरफ्तार नै गरियो पत्रकारलाई विभिन्न प्रोटेस्टमा अथवा अरू कारणले, इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट प्रयोग गरेर त निषेध गरिएको छ, जबबाटै तपाईँको पोलिटिकल बायसनेसको आधारमा निकालिएको छ, थ्रेटहरू त्यही लेभलमा छ,
मिडियालाई
लोकल गभर्मेन्ट सबभन्दा बढी चाहिँ तपाईँको पत्रकार
प्रश्नलाई हतोत्साही गर्ने सबैभन्दा बढ्दा प्रयत्न भएको छ भन्ने कुरा चाहिँ हामी जस्तो
यी डेटाहरूलाई चाहिँ राज्यले गम्भीरतापूर्वक लिनुपर्छ. र राज्यले के सोच्नुपर्छ भने प्रेस स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रताको अवस्था सिर्जना गर्न, सञ्चारको हकलाई प्रयोग गर्नबाट बाधा भएको अवस्थामा त्यसलाई हटाउने दायित्व सरकारको.
अब यो सूचनाका सम्बन्धमा तपाईँले अभियन्ताको रूपमा पनि काम गरिराख्नु भएको छ.
हजुर,
तपाईँहरूले नै अहिले चाहिँ यो सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक, विज्ञापन सम्बन्धी ऐन, गोपनीयता सम्बन्धी ऐन समेतका ऐन र विधेयकहरू मार्फत सरकारले कहीँ न कहीँ नागरिकको स्वतन्त्रतालाई हनन गर्न खोज्दैछ अथवा कम गर्न खोज्दैछ, र प्रेसलाई पनि पूर्ण रूपमा ऊ स्वतन्त्र भएर जनताको पक्षमा लेख्न, बोल्न र विरोध गर्न सक्ने परिस्थिति सिर्जना गर्न तयार छैन भन्ने तपाईँहरूको आरोप पनि छ. ऐनको हिसाबले यो चाहिँ आरोप तथ्य हो भनेर भन्ने आधार चाहिँ तपाईँले के भन्नु दिनु?
यसमा त प्रश्न छ तपाईँको, यो कहाँबाट हेर्नुपर्छ भने एक किसिमले सिस्टमेटिकल्ली र अर्गनाइज हिसाबले कानुनद्वारा नै नियन्त्रणको प्रयासहरू भइरहेको छ. त्यो प्रयासको पहिलो उदाहरण चाहिँ फौजदारी संहिता हो. फौजदारी संहिता जति बेला लागू गरियो त्यो बेलामा अहिलेको सरकार थिएन तर अरू थिए. भनेको एउटा पोलिटिकल माइन्डसेट के छ भनेदेखि, मिडियालाई कुनै न कुनै रूपमा अभिव्यक्तिको स्वतन्त्रतालाई बोल्न पाउने, लेख्न पाउने, थाहा पाउने, जान्न पाउने जनताको जुन मान्यता हो त्यो बढी भयो, हामी शक्तिमा बसेकाहरूलाई प्रश्न उठ्यो, धेरै आयो, आलोचना धेरै भयो भन्ने किसिमको एउटा साइकोलोजीबाट चाहिँ तपाईँको फौजदारी संहिता आयो, देवानी संहिता आयो, त्यसलाई हामीले प्रश्न उठायौँ होइन, त्यसको कतिपय व्यवस्थाहरूमा प्रश्न उठायौँ, त्यसलाई सुधार गर्छु भन्यो सरकारले तर आजसम्म सुधार भएन. त्यसपछि तपाईँको गोपनीयताको हक सम्बन्धी विधेयक आयो, गोपनीयताको हक सम्बन्धी विधेयकमा ठुलो बहस भयो, छलफल भयो, हामीले थुप्रै सुझावहरू दियौँ, आलोचनाहरू गऱ्यौँ, आवाज उठ्यो, सुधार पर्याप्त हुन सकेन. तपाईँको चाहिँ केही मात्रै थोरै सुरुवात भयो सुधार भयो, तर के भने ओभरअल हिसाबले के देखिन्छ भने यो सबै कानुनहरू जति बनिरहेका छन् तपाईँले अहिले विधेयकहरू ओभरअल तपाईँको सबै क्रियालाई एउटा क्रिमिनल लबाट डिल गर्ने एप्रोचमा राज्य हिँडिरहेको छ.
मैले यही
भनेको बोल्न पाउने, जान्न पाउने, आलोचना गर्ने, थाहा पाउने, प्रचार गर्ने, सूचना प्रवाह गर्ने कुरामा लाई फौजदारी कसुरसँग जोड्ने जुन कामहरू भएको छ नि, यसबाट हामी के देखिन्छौँ भने हाम्रो देशको नीति निर्माताहरूको मानसिकता लोकतान्त्रिक छैन. उहाँहरूले लोकतन्त्रको मूल्यहरूलाई राम्ररी
जनताको नाम दिने राम राम भन्ने
छैन.
काम चाहिँ
पावरमा आफू पुगिसकेपछि मलाई कसैले प्रश्न नउठाओस्, मलाई कसैले आलोचना नगरोस्, मेरो ममाथि बहस नगरोस् र मलाई प्रशंसा गरिदियोस् मैले ठिक गरेको छु भन्ने
मैले कमाउँदा पनि सन्त जीवन निर्वाह गरिराखेको छ भनेर मिडियाले
भनिदियोस्, मेरो भ्रष्टाचारको खुलासा नखोजोस्, पारदर्शिता नखोजोस्,
तर केही हैसियत र केही हिम्मत त नेपाली मिडियाले देखाएछ नि
होइन, नेपाली मिडिया होइन नेपाली नागरिकहरूले पनि पब्लिक तपाईँको यो इन्टरनेट टेक्नोलोजीको प्लेटफर्महरूलाई प्रयोग गरेर बोल्नु भएको छ, लेख्नु भएको छ, आलोचना गर्नु भएको छ, नाटक गर्नेले नै गरेका छन्, फिल्म बनाउनेले नै प्रयास गरेका छन्, पत्रकारले नै गरेका छन्,
बुद्धिजीवीले गरेका छन्,
तर दमन बढेर गएको छ,
टिक्न सजिलो छैन,
होइन यो प्रतिरोध हुँदै जान्छ,
दमन त यो सत्ताको जे खालको विद्रोही चेत उनी उहाँहरूले नै रोप्नु भयो नि, यो आलोकमा उहाँहरूले जे दुस्साहस गरिराख्नु भएको छ यो जनताका अधिकारहरू रोक्ने, छेक्ने, जनतालाई मालिक बनाउन कहीँ न कहीँ हटाउने जे प्रयत्न गर्नुभएको छ त्यो सफल हुने परिस्थिति त पक्कै छैन, तैपनि दुस्साहसिक काम चाहिँ भएको छ.
हेर्नुहोस्, डेमोक्रेसी पाउनलाई त्यसमा इन्जोय गर्नलाई मूल्य चुकाउनुपर्छ नागरिकले पनि. नागरिकहरूले अहिले चाहिँ एउटा अवसर छ, शासकहरू त डेमोक्रेट हुँदैनन् र तिनलाई डेमोक्रेटिक बनाउन चाहिँ प्रश्न उठाउने, तिनीहरू आलोचना गर्ने, बहस गर्ने सचेत जनता हो. त्यो सचेत नागरिक, सचेत नागरिकको भूमिका, मिडियाको आफ्नो धर्म, इन्टेलेक्चुअल्सहरूको आफ्नो चाहिँ एउटा चाहिँ विवेक त्यो गुमाउनु भएन.
अब
यो त्यसले चाहिँ यो संस्कृति परिवर्तनलाई दबाब दिन्छ।
अहिले पछिल्लो चरणमा सबैभन्दा बढ्ता आलोचना सूचना प्रविधि सम्बन्धी विधेयकको छ, त्यसमा पक्षमा र विपक्षमा सरकारले पनि स्पोन्सर गरी गरी त्यही सामाजिक सञ्जालमा न्युजहरू न्युज एजेन्सीहरू मार्फत विभिन्न मिडियाहरूको प्रयोग गर्दै त्यो चाहिँ प्रमोट गरेको पनि देखिएको छ, स्पोन्सर न्युजहरू होइन। तपाईँले अहिले सूचना प्रविधि सम्बन्धी विधेयकमा भएको कुरा उहाँहरूले जे भनेर डिफेन्ड गरिराख्नु भएको छ र हामीले आपत्ति जनाउनु पर्ने जनताको तर्फबाट, त्यसको रियल प्रावधान चाहिँ के हो?
यसमा सूचना प्रविधि विधेयक हेर्नुहोस्, एउटा एकदमै नेपालमा यति व्यापक क्षेत्रलाई समेट्ने विधेयक, सूचनाको हक सम्बन्धी विधेयकपछि, सूचनाको हक सम्बन्धी ऐनपछि सूचना प्रविधि विधेयक नै हुँदैछ। यसले नछुने र यसले प्रभावित
नहुने
क्षेत्रै छैन। यसले कम्प्युटरको व्यापारलाई हेर्छ, यसले बोल्न पाउने लेख्न पाउने कुरालाई हेर्छ, यसले मिडिया त सबै, यो टेलिभिजनमा हामी कुरा गरिरहेछौँ तर यो टेलिभिजन अल्टिमेटली इन्टरनेटमा जान्छ, रेडियोमा कुरा गर्छौँ रेडियो इन्टरनेटमा जान्छ, पत्रिका हामी निकाल्छौँ तर पत्रिका इन्टरनेटमा जान्छ,
त्यहीँ जान्छ, सामाजिक सञ्जालमा कुरा गर्नु अहिले
मान्छे टेलिफोनमा कुरा गर्नुको सट्टा भाइबर मेसेन्जरमा कुरा गर्छ, एप व्हाट्सएपमा कुरा गर्छ, जनताको संवाद त्यहीँ छ। तपाईँको चाहिँ कृषि शिक्षा स्वास्थ्य जे कुरा गर्नुहुन्छ, विकासको कुरा गर्नुहुन्छ नि, आर्थिक विकासको कुरा गर्नुहुन्छ, ती सबै कुरा कहाँ जोडिन्छ? इन्टरनेटसँग जोडिन्छ, कम्प्युटरसँग बोडिन्छ, आइटी इन्फर्मेसन टेक्नोलोजी एउटा मेन स्ट्रिम तपाईँको विधा हो। त्यो विधालाई रेगुलेट गर्न जुन ऐन अहिले विधेयकको रूपमा ल्याइएको छ, एउटा अम्ब्रेला एक्टको रूपमा, त्यो विधेयकमा थुप्रै समस्याहरू छ हेर्नुहोस्। त्यसका चारवटा मेजर क्षेत्रहरू छन्, म तपाईँलाई क्याटेगोरीली भन्छु। एउटा, त्यसले सूचना प्रविधिको सकारात्मक र प्रवर्धनात्मक विकास गर्ने भन्दा, सूचना प्रविधि भनेको आजको सभ्यताका लागि समस्या भयो, चुनौती भयो,
त्यसलाई
त्यसलाई नियन्त्रण गर्नुपर्छ, साइजमा राख्नुपर्छ भन्ने सोच
होइन।
त्यो
प्रस्तावना एकातिर छ,
जसुकै लेखे पनि कानुनको डिजाइन गर्दाखेरि के सोचिएको छ भने, सूचना प्रविधिको अधिकतम सदुपयोग गरेर यसको प्रभावहरूलाई उपयोग गरेर हामीले उन्नति गर्ने, समृद्धितर्फ जाने, विकास गर्ने, जनतालाई इम्पावर गर्ने, सशक्ति गर्ने भन्ने कुराको सोच त्यहाँ छैन,
सदुपयोग छैन,
यसलाई
भएको कुरालाई
यो समस्या हो र यो समस्यालाई नियन्त्रण गर्नुपर्छ भन्ने सोच छ। एकदम यो आफैमा एउटा कन्ट्रोल साइडबाट आएको छ। दोस्रो, यसका विभिन्न क्षेत्र छन्। यसले चाहिँ तपाईँको व्यक्तिको गोपनीयतालाई पनि कमजोर बनाउँछ, अभिव्यक्तिको स्वतन्त्रतालाई पनि कमजोर गराउँछ, प्रेसको स्वतन्त्रतालाई पनि कमजोर गराउँछ, सामाजिक सञ्जालहरू मार्फत जनताको बिचमा जुन संवाद भइरहेको छ, बहस भइरहेको छ, डायलग भइरहेको छ, त्यसलाई पनि यसले घटाउँछ। भ्रष्टाचार, व्यथिति, अन्याय, अत्याचार जस्ता आवाजहरू जुन भेन्टिलेट भएका छन् त्यो कुरालाई पनि यसले रोक्छ, आलोचनालाई पनि मान्छे
हतोत्साहित हुन्छ,
आलोचनालाई पनि यसले चाहिँ कन्ट्रोल गर्छ। एक किसिमले यसको बहुआयामिक असर छ। मैले त्यही भएर के भन्छु भने, यसको दफा 35 तपाईँको, त्यसपछि गएर तपाईँको चाहिँ दफाको चाहिँ तपाईँको यो 79 101-104 यसमा झन्नै तपाईँको 35 दफा समस्याग्रस्त छन्। 136 दफामध्ये 35 दफाले चाहिँ सिधाका सिधा तपाईँको यसको सूचना प्रविधिको व्यापारलाई पनि यसले सहयोग गर्दैन, कम्प्युटर साइन्सको, कम्प्युटर टेक्नोलोजीको, कम्प्युटर इन्जिनियरिङको इनोभेसन्सहरूलाई पनि यसले असर पार्छ, अरू सूचना प्रविधिको प्रयोग गरेर सुशासन दिने कुरालाई पनि यसले चाहिँ घात गर्छ, आम सञ्चार माध्यमहरूलाई त यसले धेरै नै त्राइमाममा पार्छ, तर्साउँछ, जनताको बिचमा जुन संवाद भएका सामाजिक सञ्जालहरू छन् त्यसमाथिको निगरानी र त्यसमाथिको कठोरता पनि आउँछ।
आम जनताका विरुद्धमा गरिने कदमहरू भन्दा पनि सरकारका कतिपय गतिविधिहरूका विरुद्धमा उठेका कदमहरूलाई यसले नियन्त्रण
गर्दैन। यसमा सिम्पल हिसाबले भन्यो भने, टेलिफोनको सेटलाई, कम्प्युटरको मिसिनलाई र इन्टरनेटको लाइनलाई बन्दुक र गोली जस्तै ठानिएको छ, यसलाई फौजदारी वेपन्स मानिएको छ,
प्रयोग गरियो कि
यो क्राइम
लाग्यो भने
यो क्राइममा प्रयोग हुने वेपन हो भन्ने हिसाबले यो
अलिकति
यो विधेयकको धेरै नै समस्या छ, जसमा हामीले निरन्तर आवाज उठाइरहेका छौँ, हामीले संशोधनको सुझाव पनि दियौँ, सत्ता पक्षलाई पनि दिएका थियौँ, विपक्षीलाई पनि दिएका थियौँ, एमपीहरू सबैले हाम्रो सल्लाह अनुसार संशोधन पनि हाल्नुभयो, तर त्यो कुराहरूलाई
स्वीकार
सुनवाई भइरहेको छैन
र प्रतिपक्षको आवाज यहाँ पनि त्यो खालि देखावटी मात्रै, रियल जति लेभलमा आउनुपर्ने हो,
प्रशस्त दबाब दिन सक्ने देखिएन।
जनताका बिचमा कम्तीमा इन्फर्मेसन डिसिमिनेसन गर्ने कर्तव्यबाट प्रतिपक्ष पनि चुकेको छ भन्दा अति
उहाँहरूले पनि यसको इसेन्सलाई, यसको गहिराईलाई, यसको प्रभावलाई राम्ररी आकलन
रियलाइज गर्नु भएको छैन। हामी पनि भोलि सत्तामा गइहाल्छौँ,
आकलन
हामीलाई पनि काम लाग्छ भन्ने कतै न कतै उहाँहरूलाई पनि हुन सक्छ।
रिजर्भेसन त अस्ति विधेयकको यो विकास तथा सञ्चार समितिमा राख्नु भएको छ, त्यो जुन रिजर्भेसन छ त्यसलाई म वेलकम गर्छु, त्यो राम्रो छ, तर त्यसलाई जुन किसिमले मास मोबिलाइजेसन गर्नुपर्छ नि, किनभने यो त आम कमनरको कुरा हो, होइन
भोलि सत्तामा जाँदा हामीलाई चाहिन्छ भन्ने कतै न कतै होला नि।
अहिले के भनिन्छ भनेदेखि सूचना प्रवि एउटा मोबाइल बोक्ने मध्येमा 90% मान्छेले डेटा प्रयोग गर्छ भनेको इन्टरनेटसँग जोडिन्छ होइन, इन्टरनेट नभएको घर छैन। हामी अभिसार हरेक ठाउँमा इन्टरनेट प्रयोग गर्छ तर सबै क्षेत्रलाई जुन किसिमले एउटा नियन्त्रण गर्न खोजिँदैछ, सरकारको अनुकूल बनाउन खोजिँदैछ
र त्यसलाई अरूको एङ्गलबाट हेर्दा नि जालजी
होइन समस्याहरू नभएको होइन। जस्तो भनौँ न इन्टरनेटको बारेमा खास गरी इन्टरनेट बेस ल बनाउने कुरा नेपालमा मात्रै भए होइन, इन्डियामा पनि छ, बङ्गलादेशमा पनि छ, विश्वभरि भइरहेछ र सामाजिक सञ्जालहरूको प्लेटफर्महरूमा जुन डिसेन्ट्रलाइज भयो तपाईँको इन्फर्मेसन्सको चाहिँ अपर्च्युनिटी डिसेन्ट्रलाइज भयो, यसले एउटा डेमोक्रेटाइज गरिदियो तपाईँको ओभरअल सोसाइटीलाई, हरेक मान्छेलाई बोल्न सक्ने, हरेक मान्छेलाई असन्तोष राख्न सक्ने, हरेक मान्छेलाई गाली गर्न सक्ने, हरेक मान्छेलाई आफूलाई लागेको राम्रो नराम्रो प्रकट गर्न सक्ने,
विरोधहरू प्रकट गर्न सक्ने एउटा पहुँचमा पुर्याइदियो।
यो एउटा एउटा नेपाल यो सभ्यतालाई नै नेपालमा मात्रै होइन विश्वभरि नै शक्ति संरचनालाई यसले यसरी खलबलाइदियो, यसरी तपाईँको चाहिँ एउटा स्ट्रक्चर शक्ति संरचना जुन थियो त्यसलाई ध्वस्त गरिदियो हेर्नुहोस् होइन, र एउटा नयाँ प्लेटफर्म भयो त्यसपछि यसबाट शक्तिमा भएकाहरू सबै आत्तिएका छन्,
ठिक छ,
शासकहरू आत्तिएका छन् तर शासकहरूले नेपालमा मात्र होइन अन्त पनि यसलाई नियन्त्रणात्मक गर्दैछन्। यसलाई के भनिन्छ भने डिजिटल अथोरिटेरियनिजम, एउटा चाहिँ प्रविधिमाथिको सूचना प्रविधिमाथि चाहिँ एउटा अधिनायक सोच आज संसारभरि छ।
डिजिटल रिभोल्युसनको विरुद्धमा डिजिटल अथोरिटेरियन अभ्यास चाहिँ बढेर गएको
हो, टेक्नोलोजिकल जुन डेमोक्रेसी आयो टेक्नोलोजिकल डेमोक्रेसीको एगेन्स्टमा आएको डिजिटल अथोरिटेरियनिजम। यो अथोरिटेरियनिजमको एउटा राम्रो उदाहरण चाहिँ हाम्रो यो बिल हो र यो बिल यस्तै पास भयो भने हामी के अब फेरि प्रविधिमा आधारित बहस संवाद गर्दैनौँ।
अझ टु द पोइन्ट कुरा गरौँ है दाजु, जस्तो कि अहिले नेपालको संविधानले तपाईँलाई यो गाली बेइज्जती गर्ने अथवा सामाजिक मर्यादा एउटा राज्यको एउटा संप्रभुता जस्ता कुराहरूका विरुद्धमा क्रिया भयो भनेदेखि त्यसलाई रोक्नको निम्ति मुनासिब माफीको कानुन बनाउन सकिन्छ भन्ने व्यवस्था छ, प्रतिबन्धात्मक व्यवस्था गर्न सकिने व्यवस्था। तर यसमा चाहिँ त्यो गाली बेइज्जतीको कुरामा बढ्दा जाने भन्दा पनि गजबको कुरा के छ भनेदेखि यो सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने भनेर दफा 14 यो सूचना प्रविधि सम्बन्धी अहिलेको विधेयकको दफा 94 गमा के भन्छ भन्दा यसलाई विभिन्न ढङ्गले होइन भनेर सामाजिक सञ्जालमै प्रोटेस्ट पनि भएको छ सरकारको तर्फबाट होइन, कुनै व्यक्तिलाई जिस्काउने, झुक्क्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने, घृणा वा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पार्ने आशयले सन्देश सम्प्रेषण गर्ने काम भयो भने त्यो चाहिँ कसुर हुन्छ भनेर यसमा व्याख्या गर्यो। भनेको जिस्काउने, झुक्याउने, होच्याउने, ओहो महाशय तपाईँ त भनेर मात्रै भनिदियो भने पनि होच्याएको भन्ने ठान्छ नि, तपाईँले ठान्नुभयो भने त तपाईँको कुरा हो।
हेर्नुहोस् यस्ता कुराहरू टेक्नोलोजी
यसको 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 चाहिँ सनाय कति भनेर राखिएको छ यसमा गजब भने
5 वर्ष 15 लाख 5 वर्ष जेल 15 लाख जरिवाना त्यस्तै त्यस्तै छन् होला, यसलाई सरकारवादी मुद्दा बनाइन्छ फेरि
यसको 96 दफा 96 को 29 कसुरदारलाई 15 लाख रुपियाँसम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुबै भने
र सरकारवादी हुन्छ यो मुद्दा क्रिमिनल हुन्छ
क्रिमिनल।
हेर्नुहोस् यो कस्तो छ भने यस्तो कुरा टेक्नोलोजीले मात्रै ल्याएको होइन, जिस्क्याउने कुरा, होच्याउने कुरा, गाली गर्ने कुरा,
व्यङ्ग्य गर्नै बन्द हुने भयो,
अश्लीलता गर्ने, व्यङ्ग्य गर्ने, आलोचना गर्ने कुरा अहिले प्रविधिले ल्याएको होइन, प्रविधिले त एउटा प्लेटफर्म दियो, त्यो प्लेटफर्मलाई डिल गर्नलाई अहिले नयाँ कानुन बन्न खोजेको,
त्यो पनि व्यक्तिलाई भनेर भन्दाखेरि भन्नु र सरकार सत्ता शक्ति त अलिक डिफरेन्सिएट गरेर भए पनि हुन्थ्यो नि।
उदाहरणै लिउँ न, तपाईँले मलाई अहिले केही भन्नुभयो त्यसले त्यही कुराले मलाई चाहिँ गाली महसुस भएन
भएन,
तर त्यही कुरा तपाईँले अर्को मान्छेलाई भन्नुभयो त्यही शब्द त्यो मान्छेले फिल गर्छ कि यो मेरो गाली हो भने यो कुरा भनेको संसारमै के भनिन्छ यो व्यक्तिवादी कुरा हो, व्यक्तिले अनुभूति गर्ने कुरा हो, हेट स्पिचको कुरा, डिफेमेसनको कुरा, गाली बेजतीको कुरा, तपाईँको चाहिँ समुदाय लक्षित तपाईँको घृणाका कुरा, यी सबै फिलिङका कुराहरू हुन्, भेग कुराहरू हुन्, जिस्क्याउने, होच्याउने, हेप्ने भन्ने कुराहरू पनि तपाईँको चाहिँ कुनै इन्टरप्रेट गर्न नसकिने कुराहरू हो। यस्ता कुराहरूलाई चाहिँ व्यक्तिवादी मुद्दा बनाइनुपर्छ, सरकारवादी मुद्दा बनाइनु हुँदैन र यो फौजदारी मुद्दा हुने होइन, यो फौजदारी मुद्दा बनाइएको छ। त्यसो भएर फेरि अर्को हामीले फौजदारी संहिता बनाएका छौँ नि त, फौजदारी संहिताको राजद्रोहको कसुर पनि छ, सामाजिक अपराधको कसुर पनि छ, गाली बेइज्जतीको कसुर पनि छ, हेट स्पिचको कसुर पनि छ, धार्मिक दुष्प्रचारको कसुर पनि छ, सबै कुरा त्यहाँ छ
र अरू कानुन पनि छ। रेगुलेट गर्न सकिने व्यवस्था हुँदा हुँदै यहाँ ल्याएर गर्ने भने त्यो मात्र होइन, फेरि स्केल बढी छ, त्यहाँबाट चलायो भने थोरै हुन्छ, यहाँबाट चलायो भने यो त रेप गर्दाखेरि नहुने यो 5 वर्ष कैद 15 लाख जरिवाना रेपकोमा पनि कतिपय सन्दर्भ।
त्यही कुरा तपाईँले पत्रिकामा लेख्नु भयो भने त्यसलाई फौजदारी मुद्दा नमान्ने, अनि यहाँ लेख्यो भने फौजदारी हुने, तपाईँले फेसबुकमा लेख्ने बित्तिकै
फौजदारी, त्यहाँको कटिङ यहाँ पेस गर्नुभयो
भने यो त सूचना प्रविधिलाई दुश्मनी गरे अब, सूचना प्रविधि विरुद्धको दुश्मनी भयो,
यो सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने, किनभने तपाईँको घर घरमा पुगेछ।
शासकहरूले के सोचेका भने यसको प्रभाव ज्यादा भयो, यसले थ्रो इम्प्याक्ट पार्यो, यसलाई हामीले चाहिँ तह लाउनु पर्यो भनेर आएको हो। यो मानवाधिकारको दृष्टिकोणले, अन्तर्राष्ट्रिय कानुनको दृष्टिकोणले, हाम्रो संविधानको भावना अनुसार त्यो मिल्दैन। हेर्नुहोस् त्यही भएर हामीले
संविधानले त प्रष्ट गाली बेइज्जतीका सन्दर्भमा रोक्न सकिने कुरा
होइन, संविधानका सीमाहरू छन् नि, संविधानले तपाईँले अघि नै भन्नुभयो, संविधानको धारा 17(2)मा विचार तथा अभिव्यक्ति सुन्दाका सीमा छन्, धारा 19(19)मा आम सञ्चारको सीमाहरू छन्। ती सीमाहरूलाई रेगुलेट गर्न कानुन बनाउन सकिन्छ, तर ती कानुनहरू पनि के हुनुपर्छ त भन्दा तर्कपूर्ण हुनु पऱ्यो नि, न्यायपूर्ण हुनु पऱ्यो नि, त्यसले साँच्चीकै खतरा ल्याएको हुनु पऱ्यो नि त, पऱ्यो कि परेन। तपाईँले हालेको एउटा कन्टेन्टले हिंसा फैलिएको अवस्थामा तपाईँ क्रिमिनल केसको भागी हुनुहुन्छ, तर तपाईँको लेखेको कुराले हिंसा फैलिन्छ भनेर कसले भन्ने, पुलिसले भन्ने? यहाँ त पुलिसलाई लाग्यो थुनिदियो, राजुले बोलिरहेको कुराले यो समाजमा हिंसा फैलिने भयो भने तपाईँलाई ल्याएर पुलिसले अहिले पक्रिने, राज्य खडा गर्ने कुरा।
अहिले जति जे जे गरिराखेका छ सरकारले, एउटा अधिनायकवादी अथवा सरकारले जे चाहन्छ त्यही हुन्छ, जनताले धेरै फुरुक फुरुक गरेर अर्थ छैन, तिमीहरू भने जनता नै हो, जे थियो पहिला राणा कालदेखि पछिसम्म जे खालको एक खालको सोच थियो, सामन्ती सोच, अहिले पनि कानुनबाटै नियन्त्रण गर्ने खालको अहिलेको सरकारले पनि रवैया देखायो भन्ने निष्कर्षमा
होइन, आजको सबभन्दा ठुलो चुनौती नै रुल्ड बाई ल, खराब कानुनहरू बनाउने, नियन्त्रणात्मक कानुन बनाउने, आफ्नो अनुकूलको कानुन बनाउने, आफूलाई सजिलो हुने गरी कानुन बनाउने, र यो कानुन अनुसार भएको हो नि त, कानुन मान्ने त तिम्रो कर्तव्य हो, कानुन उल्लङ्घन गर्न पाइन्छ नागरिकले, कानुनले भनेको कुरो त टेर्नु
पर्यो
भनेर कानुनको शब्दको सहारा लिएर आफ्नो मनपरी स्वेच्छाचारी तन्त्र अधिनायक
कानुन बमोजिम नै
तपाईँको दमनकारीको
सत्ताको शक्तिको पैसा अथवा सम्पत्तिको दोहन गरिएको हो, तिमीलाई बोल्ने हक छैन,
कानुन बमोजिम राज्य हुँदैन, कानुनी राज्य हुनुपर्छ, रुल अफ ल र रुल बाई लमा फरक छ, यही कुराको अनुभूति अहिले नागरिकले बुझ्नु पर्छ। अहिले हामीले हिजोको हाम्रो रिपोर्टले पनि त्यही भनेको छ, यो आजको सबभन्दा ठुलो च्यालेन्ज रुल बाई ल, स्थानीय सरकारमा कानुन बनाइदिने, प्रदेशमा कानुन बनाइदिने, केन्द्रमा कानुन बनाइदिने, अनि भन्ने कानुन अनुसार गोकर्ण रिसोर्ट पनि
अधिकार दिएका छौ, तिमीले दिएको हतियारले तिमीलाई नै मैले सक्दिन,
तिमीले भोट दिएकै हो, मलाई कानुन बनाउने अधिकार छ, मेरो कानुन तिमीले मान,
ठिक छ
भन्ने यो किसिमको ट्रेन, यो डेमोक्रेसीको अनुकूल होइन।
यो कुर्सीमै बसेर झलनाथ खनालजीले,
हजुर,
नारायणकाजी श्रेष्ठजीले यस यो यो सन्दर्भमा यो विधेयकहरूमा उठेका प्रश्नहरू, जनताका जायज प्रश्नहरू उठाउँदै गर्दा यसमा संशोधन हुन्छ, प्रेस स्वतन्त्रता कुनै पनि हालतमा काटेल गर्ने गरेर हामी गर्दैनौँ भन्नुभएको थियो। अहिले चाहे त्यो के अरे सरकारबाट पास गर्ने कुरा होस्, चाहे त्यो त्यो संसदीय समितिबाट पास गर्ने कुरा होस्, र अल्टिमेटली संसदमा लगेर पास गरिहाल्ने जे जे प्रवृत्ति देखा परेको छ, यो भन्ने जनतालाई एक थोक तर गर्ने चाहिँ अर्कै हुन लाग्यो भनेर निष्कर्षमा भन्दा हुन्छ।
होइन, त्यो निष्कर्ष हामीले विश्लेषण गरेर होइन, तथ्यले नै भन्छ। जस्तो फौजदारी संहिता संशोधन भएन, विज्ञापन सम्बन्धी विधेयकमा विज्ञापनको कन्टेन्टलाई क्रिमिनलाइज गरियो, तपाईँको चाहिँ गोपनीयताको हक सम्बन्धी कुरामा सुधार गर्छु भन्यो, अल्टिमेटली गरिएन। तपाईँको अब नयाँ सूचना प्रविधि विधेयकमा 4 महिनासम्म झलनाथजीको कुरा गर्नु, झलनाथजीको समितिमा हुनुहुन्थ्यो, मलाई उहाँहरूले एक्सपर्ट्सको रूपमा बोलाउनु भएको थियो, उहाँसँगै मेरो संवाद भएको थियो, उहाँले भन्नुभएको थियो यो त ठिक भन्नुभयो, तपाईँले यो कुरामा हामी ध्यान दिन्छौँ भन्नुभएको थियो, आज समितिमा बहुमतमा पास गर्नुभयो। तपाईँको अब मिडिया काउन्सिलमा पनि त्यही छ, मिडिया काउन्सिल विधेयकमा ल सब गर्छु भनेर सत्ता पक्षले भन्यो, अस्ति मन्त्रीजीले के भन्नुभयो, यो त जरुरी परेर ल्याएको भन्नुभयो, भनेपछि त्यो पनि पास हुन्छ, भनेपछि उहाँहरू चाहिँ यो मैले अघि नै एउटा शब्द भनेको थिएँ, वेल स्ट्रक्चर डिजाइनमा स्ट्राटेजिकल्ली अर्गनाइज र सिस्टमेटिक नियन्त्रण, कानुनद्वारा नियन्त्रण गरेर समाजका आलोचनाका स्पेस,
जनताको मतबाट डेमोक्रेटिक प्रोसेसबाट आएको सरकारले जनताका हक स्वतन्त्रताहरू काटेल गर्दैछ,
होइन न नागरिकको
यो ढङ्गबाट
नागरिकको स्पेसलाई खोज्दैछ, मिडियाको स्पेसलाई खोज्दैछ, साइबरको स्पेस, टेक्नोलोजीले दिएको अपर्च्युनिटीको स्पेसलाई
खोज्दैछ, स्वतन्त्रताको स्पेसलाई खोज्दैछ, अल्टिमेटली कुरा त्यही हो,
र आधारभूत स्वतन्त्रतालाई गलत कानुनहरूद्वारा इन्टरप्रेट गरेर खुम्च्याइँदैछ, र त्यसैले यसले के देखिन्छ भने हामी स्वतन्त्रता गुमाउँदै गएको अवस्थामा छौँ, र नागरिक सजगता र एकबद्धताको जरुरी छ।
हस् दालजी, कार्यक्रममा आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।